यो रेडियो नेपाल हो। अब सुनिल थापाबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। द्वन्दकालका हत्या बलात्कार जस्ता जघन्य अपराधमा संलग्न हुनेहरूले उन्मुक्ति पाउने गरी कानून नबन्ने नेकपा अध्यक्ष प्रचण्डको भनाई। कास्कीको मौजा बिसौनामा माटोको ढिस्कोमा पुरिएर पाँचजनाको मृत्यु। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको आज राजधानीमा औपचारिक उद्घाटन हुँदै, जनकपुरधाममा भगवान श्रीराम सीताको विवाह महोत्सव मनाइँदै, र चीनमा इन्टरनेट प्रयोगकर्ताले अबदेखि आफ्नो अनुहार रेकर्ड गराएपछि मात्र सेवा लिन पाउने। अब पूरा समाचार। प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार भएको, उपचारमा संलग्न चिकित्सक एवं मनमोहन कार्डियो थेरासिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर उत्तम कृष्ण श्रेष्ठले बताउनु भएको छ। उहाँको मृगौला लगायत समस्या स्वास्थ्य समस्या स्थिति राम्रो रहेकोले एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको घाउ यही क्रममा सुधार भएमा यो हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिने डाक्टर श्रेष्ठले बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले द्वन्दकालीन घटनामा आम माफी दिने गरी कानून नबनाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेकपाको केन्द्रीय कार्यालय धुम्बाराईमा आज शहीद बुद्धिमान पाखरिनको 17 स्मृति अवसरमा आयोजित कार्यक्रममा द्वन्दकालका हत्या बलात्कार जस्ता जघन्य अपराधीले उन्मुक्ति पाउने गरी कानून नबन्ने स्पष्ट गर्नुभयो। अध्यक्ष प्रचण्डले द्वन्दमा जघन्य अपराध गर्ने दोषीलाई कार्यवाही र पीड़ितलाई परिपूरणकै निम्ति सत्य निरूपण तथा मेल मिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको बताउनुभयो। अध्यक्ष दाहालले अहिले पार्टी एकता भइसकेकोले दुई पार्टीबीच कुनै लड़ाई वा विवाद नभएको स्पष्ट गर्नुभयो। उप प्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले गुणस्तरीय स्वास्थ्य भए मात्र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा हुने बताउनु भएको छ। वसुन्धरा स्थित काठमाडौँ नेचर थेरापी अस्पतालको आज शुभारम्भ गर्दै उहाँले मुलुक समृद्ध हुने बताउँदै राष्ट्रिय आकांक्षा पूरा गर्न गुणस्तरीय स्वास्थ्य सेवा आवश्यक रहेको स्पष्ट गर्नुभयो। उप प्रधानमन्त्री पोखरेलले प्राकृतिक चिकित्साको माध्यमबाट आम नागरिकलाई स्वास्थ्य सेवा दिएर सो अस्पतालले महत्वपूर्ण कामको थालनी गरेको पनि बताउनुभयो। सो अस्पतालले प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाज थेरापी, हाइड्रोथेरापी, योग थेरापी, अकुपंचर, अकुप्रेसर, भोजन परामर्श लगायत सेवा प्रदान गर्ने अस्पतालका अध्यक्ष गणेश पाण्डेले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले जनतालाई प्रत्यक्ष सेवा दिने अस्पताल जस्तो सेवा प्रदायक संस्थामा राजनीति नगर्न आग्रह गर्नुभएको छ। भरतपुर अस्पतालको आज निरीक्षण गर्नुहुँदै अस्पताल विकास समितिमा राजनीति हुने कुराले जनता सेवाबाट प्रभावित हुने भएकोले यो रोक्न प्रयत्न हुनुपर्ने बताउनुभयो। ढकालले स्वास्थ्य क्षेत्रमा गरिएको लगानी, प्रशासनिक खर्च र सेमिनारका लागि विदेश जाने गरेको पाइएको छ, यो व्यतिथी रोक्नुपर्छ भन्नुभयो। 600 शैय्या रहेको सो अस्पताल गत वर्ष मात्र केन्द्रीय अस्पतालको रूपमा विकास भएको हो। नेपाल राष्ट्र बैंकका गवर्नर डाक्टर चिरञ्जीवी नेपालले नीतिगत सुधारको कारण मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढ़िरहेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 22 स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा गवर्नर नेपालले राष्ट्र बैंकले निकै मेहनतपछि लगानी मैत्री नीतिगत सुधार गरेकोले पछिल्ला वर्षमा अर्थतन्त्रका सकारात्मक सूचक देखा पर्न थालेको उल्लेख गर्नुभयो। गवर्नर नेपालले व्यापार वाणिज्य तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न व्यवसायीहरूलाई आग्रह गर्दै त्यसको सहजीकरणका लागि राष्ट्र बैंकले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। कास्कीको पोखरा महानगरपालिकाको 20 स्थित मौजा बिसौनामा आज बिहान माटोको ढिस्कोमा पुरिएर पाँचजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यानको बागचौर नगरपालिका 4, पेदी खोलाका तोबान बस्नेत, जितबहादुर बस्नेत, खिमलाल ओली र गणेश ओली रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। एकजनाको भने पहिचान खुल्न सकेको छैन। भलाम मौजा ग्रामीण सड़क खन्ने क्रममा माटोको ढिस्कोले पुरिएर ती कामदारको मृत्यु भएको हो। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको आज बेलुका औपचारिक उद्घाटन हुँदैछ। राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा एक विशेष समारोहका बीच 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको आज बेलुकी 5 बजे औपचारिक उद्घाटन गर्नुहुने कार्यक्रम छ। 15,000 भन्दा बढ़ी दर्शकको सहभागिता रहने अनुमान गरिएको उद्घाटन सत्रमा सहभागी मुलुकका खेलाड़ीहरूको मार्च पाससँगै नेपालको इतिहास, वर्तमान र भविष्य झल्कने विविध सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत हुँदैछन्। फरक फरक रंगका सीटहरू, रंगीन बत्ती र डिस्प्ले बोर्डले रंगशालालाई सजी सजाउ गरिएको छ। सोही सन्दर्भमा थप कुराकानीका लागि यतिखेर हाम्रा खेल संवाददाता अजय बम प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। अब आजदेखि बहुप्रतीक्षित 13 दक्षिण एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदैछ। रंगशालाको अलिकति हामीले विवरण पनि प्रस्तुत गर्यौं। तपाईँ त्यहाँ रंगशालामा हुनुहुन्छ, त्यहाँ के भइराखेको छ पछिल्लो, त्यहाँको बारेमा अलिकति जानकारी पाउनु।
सुनिलजी, अहिले सुरक्षा व्यवस्थालाई एकदमै कडा बनाएर रंगशालाको आसपासको क्षेत्रमा सवारी साधनको आगमनलाई कम गरिएको छ। ट्राफिकको व्यवस्थापनलाई पनि त्यसै किसिमले व्यवस्थापन गरिएको छ। 5 बजेदेखि राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। साथको औपचारिक उद्घाटन 5 बजेबाट सुरु हुनेछ। सुनिलजी,
जस्तो अहिले 1984 सुरु भएको यो दक्षिण एसियाली खेलकुद अब यो नेपालमा आयोजना हुँदैछ, 13 संस्करणमा आइपुग्दा, र हाम्रो अहिलेको तयारी कस्तो छ रंगशालाको? अहिले तयारी कस्तो
अवस्था पनि सुनिलजी, दशरथ रंगशाला अहिले पूर्ण रूपमा भूकम्पपछि चाहिँ क्षतिग्रस्त भएको हुनाले अहिले साकै लागि अहिले पूर्ण रूपमा आजबाट पूर्ण रूपमा सञ्चालनमा अस्तिबाट सञ्चालनमा ल्याएर अहिले पक्कै पनि शङ्का गर्ने अवस्था थियो। तर दशरथ रंगशाला पुनर्निर्माण भइसकेपछि साग गर्न सकिन्छ भन्ने चाहिँ एउटा उदाहरण प्रस्तुत भएको छ। यो यो कार्यले गर्दाखेरि, समयमै सम्पन्न गर्दाखेरि अहिले दशरथ रंगशाला रङ्गीसँग भएको छ। जुलाई सजिए जस्तै गरेर सजिएको छ सुनिलजी। अब केही समयपछि यसको औपचारिक 5 बजेपछि औपचारिक विद्यादेवी भण्डारी, राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक उद्घाटन गर्नुहुनेछ। अहिले चाहिँ खेलाडीहरू आउने क्रम जारी छ र दर्शकहरू पनि आउने क्रम जारी रहेको छ।
उहाँ हुनुहुन्थ्यो हाम्रा संवाददाता अजय बम, हामीलाई दक्षिण एसियाली खेलकुद प्रतियोगिताको आज विधिवत उद्घाटन हुँदैछ र उद्घाटन राष्ट्रपतिबाट हुँदैछ र सो बारेमा हामीलाई जानकारी दिँदै हुनुहुन्थ्यो। सन् 1984 नेपालबाटै शुरू भएको दक्षिण एसियाली खेलकुदको यस संस्करणमा 26 खेल खेलाइँदैछ, जसमा समान 317 स्वर्ण र रजत र 481 काँस्य पदकका लागि प्रतिस्पर्धा गर्दछन् खेलाड़ीहरू। मंगिर 24 गतेसम्म सञ्चालन हुने यस संस्करणका केही खेलहरू काठमाडौँ उपत्यका लगायत पोखरा र जनकपुरमा पनि हुँदैछ। मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान श्रीराम र सीताको विवाह महोत्सव 2076 आज हर्षोल्लासपूर्वक मनाइँदैछ। प्रत्येक वर्ष मार्ग शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी भगवान सीता र रामको पूजा आराधना गरी आज देशभरि यो पर्व मनाइँदैछ। त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष उठाउनेसँग पुत्री सीताको विवाह प्रस्ताव गर्नु, अयोध्याका राजकुमार मर्यादा पुरूषोत्तम रामका गुरू विश्वामित्रसँग जनकपुरधाम आउनु र माता सीतासँगको विवाहको सेरोफेरोमा केन्द्रित रहेर यहाँ विवाह महोत्सव मनाउन थालिएको हो। बैतडी जिल्लाका 174 विद्यालय शिक्षक दरबन्दी विहीन रहेका छन्। शिक्षक दरबन्दी नहुँदा निजी स्रोतबाट शिक्षक भर्ना गरी अभिभावकहरूको चन्दाबाट विद्यालय सञ्चालन भइरहेको छ। बैतडीबाट हाम्रा संवाददाता सिपी लोयाले तयार पारेको एउटा रेडियो रिपोर्ट।
बैतडी जिल्लाका सबै सामुदायिक विद्यालयहरूमध्ये 174 विद्यालय दरबन्दी विहीन रहेका छन्। यी शून्य दरबन्दी रहेका विद्यालयहरूमा निजी स्रोतका शिक्षकहरू र राहत दरबन्दीका शिक्षकले अध्यापन गर्दै आएका छन्। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख नरेन्द्र अवस्थी:
शिक्षकहरू अभावै छ, स्कुल अनुसारको दरबन्दीहरू पर्याप्त मात्रामा छैनन्। हाम्रो टोटल 538 स्कुलहरू छन्, अहिलेसम्म अब जिरो दरबन्दीहरू 174 छन्।
विद्यालयमा सरकारी दरबन्दीका शिक्षकहरू नहुँदा अभिभावककै चन्दाका भरमा अधिकांश विद्यालयहरू सञ्चालन भएका छन्। निजी स्रोतका शिक्षकहरूको तलबका लागि महिनाको अन्त्यमा विद्यालयलाई धौधौ पर्ने गरेको छ। जिल्लाकै नमूनाको रूपमा रहेको पाटन नगरपालिका 9 स्थित सिद्धेश्वर मावि हुक्के डाँडामा शिक्षक दरबन्दी शून्य छ। विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेमसिंह भाट:
हाम्रो स्कुलमा 2065 सालदेखि निमाविको पठन पाठन शुरू गरेको हो र 2074 सालदेखि माध्यमिक तह कक्षा 9 र 10 को पठन पाठन शुरू गरेको, तर निमावि र मावि तहमा पूर्ण रूपमा निजी छ र वर्षिनी अभिभावकहरूबाट चन्दा संकलन गरेर माध्यमिक तह र निमावि तह सञ्चालन गर्नुपर्ने अवस्था आएको छ।
शिक्षक दरबन्दी अभावका विषयमा सबै निकाय जानकार भए पनि शिक्षकको व्यवस्था भने हुन सकिरहेको छैन। जिल्ला समन्वय समिति प्रमुख सिद्धराज भट्ट भन्नुहुन्छ:
वास्तवमै एउटा समस्याको विषय छ। नगरपालिकाले 2 शैक्षिक सत्र स्थान सरकार गठन भइसकेपछि अनि केही राहतको व्यवस्था मिलाएको हुनाले पनि केही अलिकति सहज भइरहेको अवस्था हो र यसको लागि अब चाहिँ पालिका स्तरीय तरिकाबाट चाहिँ शिक्षाले अगाडि बढाइरहेको छ।
सामुदायिक विद्यालयमा दरबन्दी अनुसारका शिक्षक नहुँदा कतै जसोतसो व्यवस्थापन गरिएको छ भने कतै पढाइको गुणस्तर निकै खस्किएको पाइन्छ। सिपी लोहिया, रेडियो नेपाल, बैतडी।
ल्यान्डलाइन फोनमा समस्या छ,
1498 फोन गर्नुहोस्।
समस्या पोस्टपेडमा नि आयो,
1498 फोन गर्नुहोस्।
ओहो सम्झे, प्रिपेडको पुक नम्बर पनि चाहिएको थियो,
त्यसको लागि पनि 1498 फोन गर्नुहोस्।
नेपाल टेलिकमको जीएसएम सीडीएमए मोबाइल तथा ल्यान्डलाइनमा कुनै पनि समस्या आएमा जे जे सोध्न मन छ 1498 फोन गरेर सोध्नुहोस्। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन।
नेपाल टेलिकम, राष्ट्रको संचार।
छोटो विश्रामपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसंग। भक्तपुर क्षेत्र नम्बर 1 क मा प्रदेश सभा सदस्यका लागि भएको उपनिर्वाचनमा नेपाली कंग्रेसका उम्मेद्वार कृष्णलाल बडेलले 13,449 मत ल्याएर विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेकपाका डीपी ढकालले 11,206 मत प्राप्त गर्नुभएको छ। प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा कास्की 2 मा नेकपाका विद्या भट्टराईले 11,847 मतका साथ अग्रता लिइरहनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कंग्रेसका खेमराज पौडेलले 5,800 मत ल्याई उहाँलाई पछ्याइरहनु भएको छ। त्यस्तै दाङको निर्वाचन क्षेत्र नम्बर 3 को प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको पछिल्लो मत परिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विमला कुमारी ओली खत्रीले 6,033 मत प्राप्त गरी अग्रता लिइरहनु भएको छ। उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कंग्रेसका उम्मेद्वार केशवराज आचार्यले 4,037 मत प्राप्त गरेर उहाँलाई पछ्याइरहनु भएको छ। बागलुङ जिल्लाको क्षेत्र नम्बर 2 ख को प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको प्रारम्भिक नतिजा सार्वजनिक भएको छ। ढोरपाटन नगरपालिका 1 नेपाली कंग्रेसका उम्मेद्वार जीत शेरचनले 525 मत सहित अग्रता लिनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्दी संयुक्त वाम गठबन्धनका उम्मेद्वार खिम विक्रम साईले 386 मत प्राप्त गर्नुभएको छ। प्रदेश नम्बर 2 अन्तर्गत पर्साको सखुवा प्रौसौनी गाउँपालिका 5, बाराको बारागढ़ी गाउँपालिका 1 र रौतहटको गढ़ीमाई नगरपालिका वडा नम्बर 2 मा हिजो भएको उपनिर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको छ। प्राप्त परिणाम अनुसार पर्साको सखुवा प्रौसौनी र बारागढ़ीमा समाजवादी पार्टीको उम्मेद्वार विजय भएका छन् भने रौतहटको गढ़ीमाईमा कंग्रेसका उम्मेद्वार विजय भएका छन्। सुदूरपश्चिमका 7 वटै वडाको मत परिणाम सार्वजनिक भएको छ। 7 मध्ये 5 वटा वडामा नेपाल कम्युनिष्ट पार्टी नेकपा र 2 वटा वडामा नेपाली कंग्रेसका उम्मेद्वार विजय भएका छन्। अछामको मल्लेख गाउँपालिका वडा नम्बर 5 को विन्ध्यवासिनी, बाजुराको त्रिवेणी नगरपालिका 1, छतारा डोटीको आदर्श गाउँपालिका 2, कञ्चनपुरको पुनर्वास नगरपालिका 3, बैतडीको पुरचौडी नगरपालिका 4 मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेद्वार विजय भएका हुन्। यसै गरी बैतडीको दोगडा केदार गाउँपालिका 4 र बैतडीको सुरनया गाउँपालिकामा 1 मा भने नेपाली कंग्रेसका उम्मेद्वार विजय भएका छन्। पूर्वाञ्चल विश्वविद्यालयले आगामी मंगिर 27 गते 9 दीक्षान्त समारोहको आयोजना गर्ने भएको छ। विश्वविद्यालयले सो अवसरमा स्नातक र स्नातकोत्तर तहका विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान गर्दैछ। दीक्षान्त समारोहमा आम संचार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याउनुभएका रेडियो नेपालका नायब कार्यकारी निदेशक बुद्धिबहादुर केसी स्वर्ण पदकले सम्मानित हुनुहुँदैछ। अब केही अन्तर्राष्ट्रिय प्रसंग। चीनले आफ्नो मुलुकमा करोड़ौंको संख्यामा रहेका इन्टरनेट प्रयोगकर्ताको पहिचान गर्न सबैलाई नयाँ मोबाइल सिम लिँदा अनुहारको तस्विर दिनुपर्ने नियम लागू गरेको छ। अनुहार पहिचान गर्ने सफ्टवेयरबाट सबै इन्टरनेट प्रयोगकर्ताको मुखाकृति स्क्यानिङ गरेपछि मात्र नयाँ मोबाइल सेवा प्रदान गरिनेछ। इन्टरनेट प्रयोगकर्ताहरूले नक्कली परिचय दिँदै इन्टरनेटमा सक्रिय हुन नसकुन् भनी चीन सरकारले यस्तो प्रावधान ल्याएको हो। अनलाइनमा कुनै पनि सामग्री राख्नु अघि आफ्नो वास्तविक परिचय खुल्ने भएकोले अबदेखि कुनै पनि प्रयोगकर्ताले नक्कली नाममा कानून विपरीतका सामग्रीहरू राख्न सक्ने छैनन्। अफ्रिकी राष्ट्र नामिबियाका राष्ट्रपति हागे जेनगोब दोस्रो कार्यकालका लागि पनि विजयी हुनुभएको छ। पहिलो चरणको निर्वाचनमा विजयी हुन आवश्यक 50% मत कुनै उम्मेद्वारले ल्याउन नसकेपछि सबैभन्दा बढ़ी मत प्राप्त गर्ने राष्ट्रपति जेनगोब र पेन्डुलेनी तर्दुल्लाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो। त्यहाँको निर्वाचन आयोगले दोस्रो चरणको चुनावमा 56% भन्दा बढ़ी मत ल्याएर राष्ट्रपति जेनगोब विजयी हुनुभएको जनाएको छ। अब समाचारको अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। द्वन्दकालका हत्या बलात्कार जस्ता जघन्य अपराधमा संलग्न हुनेहरूले उन्मुक्ति पाउने गरी कानून नबन्ने नेकपा अध्यक्ष प्रचण्डको भनाई। कास्कीको मौजा बिसौनामा माटोको ढिस्कोमा पुरिएर 5 जनाको मृत्यु। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता साकको आज राजधानीमा औपचारिक उद्घाटन हुँदै जनकपुरधाममा भगवान श्री राम सीताको विवाह महोत्सव मनाइँदै र चीनमा इन्टरनेट प्रयोगकर्ताले अबदेखि आफ्नो अनुहार रेकर्ड गराएपछि मात्र सेवा लिन पाउने। यसको साथै 3 बजेको समाचार सकियो। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।